ربي اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على ابراهيم وعلى آل ابراهيم انك حميد مجيد. اللہ تعالیٰ کا لاکھ لاکھ شکر ہے کہ اس نے ہمیں انسان بنایا، پھر اس کے بعد مسلمان بنایا، صحیح سالم بنایا. ہم ایسے کسی کی اوقات نہیں تھی کہ ہم اپنی مرضی سے کچھ کر سکتے ہیں. کتنی تیزی سے جگہ بدل جاتی ہے کہ پتہ نہیں چلتا. گجرانوالہ سے آئی ہوں ابھی نا، تو آپ جانتے ہیں کہ بیچ میں کچھ حصہ جی ٹی روڈ کا آتا ہے، کاموں کی، امن آباد، مرید کے اور اسی طرح. تو میں یہ سوچ رہی تھی، اللہ یہ بھی تو لوگ ہیں نا، سڑکوں کے کنارے مٹی کھا رہے سارا دن، ٹوٹی پوٹی دکانیں ہیں، یہ آج کتنی خوشی سے آ کے دکان کھولیں گے کہ ہائے آج تو بس میری پوری سیل ہی ہو جائے. اور یہ بیچارہ جو مالٹوں کی ریڑی لگا کے بیٹھا ہے، ہو سکتا ہے 1000-1200 سے زیادہ کے مالٹے ہی نہ اس کے پاس، اور جس دن اس کے وہ بک جائیں گے وہ ایسا خوش جائے گا گھر میں کہ کیا مزہ آ گیا، آج تو بیگم میرا سولڈ آؤٹ ہو گیا. ان کی خوشیاں کتنی چھوٹی ہیں، لیکن ہم بعض دفعہ بہت ساری نعمتوں میں جب پلتے ہیں تو ہماری خوشیاں بہت بڑی بڑی ہو جاتی ہیں. اور آج بھی آپ دیکھیے کہ ایک غریب کے بچے کے چہرے پہ شکر گزاری، خوشی، وہ زیادہ ہوگی ایک امیر کے بچے سے. اس کو میکڈونلڈ کا برگر خوشی دے گا اگر اس کو مل گیا، جو شاید اب 500 سے میرا لے 1000 کا ہو گیا ہوگا. میرا گمان ہے 3 سال پہلے 500 کا تھا، اب مجھے نہیں پتا، آپ بتا سکتے مجھے؟ 1000 کا ہو گیا. اب تو آپ کا 1000 ہمارے 10 روپے ہیں. میں تو اتنی حیران ہوتی ہوں یہاں آ کے، اللہ کے بندے، میں آپ لوگوں کے لیے سوچتی ہوں نا، 1000 روپیہ اب ہمارے لیے $1000 بہت بڑی چیز ہے نا. تو یعنی رہ آج ہم پاکستان میں رہے ہیں لیکن ہماری چیزیں باہر سے آ رہی ہیں، ہمارا بہت بڑا مسئلہ ہے. تو میں سوچتی ہوں کہ اللہ تعالیٰ جن لوگوں کو تو نے دنیا میں بہت نعمتیں دی ہیں، پھر ان کا حساب بھی تو سخت ہوگا نا، پھر ان کا معاملہ بھی تو سخت ہوگا نا. تو اللہ تعالیٰ سے یہ دعا کر کے ہم یہ شروع کرتے ہیں بات، کہ اللہ تعالیٰ نے ہمیں جو نعمتیں دی ہیں نا، پھر اس کا بھرپور طریقے سے حق بھی ادا کرنے والا بنا دے. آج ہم جس موضوع پہ بات کریں گے وہ ہے قرآن فہمی. قرآن فہمی، قرآن کا پڑھنا، یہ کوئی نیا لفظ نہیں ہے آپ کے لیے، یہ کوئی نیا لفظ نہیں ہے میرے لیے. ہم سب مسلمان ہیں، پاکستان میں پیدا ہوئے آلموسٹ ہم میں سے اکثر ہی، اور اللہ کا شکر ہے ہماری ماں، ہماری نانی، ہماری خالہ، ہماری دادی، ہمارے یہ سب لوگ مسلمان تھے. اور ہم جتنا زیادہ اسلام کو ہم سب سمجھ سکتے ہیں اتنا کوئی نہیں سمجھ سکتا. لیکن آج بھی میں نے صبح ایک کلاس لی ہے، ہماری ناروے میں کلاس ہوتی ہے تو میں ارلی مارننگ کلاس کرتی ہوں. تو میں نے آج جو آیت پڑھائی ہے نا، اس کا خلاصہ کیا تھا؟ شرک. سب سے بڑا مسئلہ شرک ہے. اگر آپ سے کوئی پوچھے نا، کوئی ایک وجہ بتا دیجئے جس کے لیے قرآن نازل ہوا، جس کو ختم کرنے کے لیے، جس کو پیش کرنے کے لیے، تو شرک ہے. یہ کبیرہ گناہ، صغیرہ گناہ، زنا، بدکاری، سود، یہ سب ناجائز بچے ہیں، شرک ہے. لیکن آج افسوس کے ساتھ دیکھیے کہ ہماری ہی امت جو ہے اس کے اندر کتنا شرک ہے، ہمارے اپنے ملک میں کتنا شرک ہے. تو مجھے فیل ہوتا ہے کہ جتنا زیادہ قرآن نے اس بارے میں توجہ دلائی، ہم اتنا اس پہ کر نہیں سکے غور و فکر. تو آج ہم بات کریں گے قرآن فہمی پہ. جو لوگ بھی فالو کرتے ہیں ان کو پتا ہے کہ یہ ہمارا پی کے ٹرپ 21-22 چل رہا ہے، اور اس سیریز کا نام بھی میرا خیال ہے اب سب کو یاد ہو چکا ہوگا، ظہر الفساد فی البر والبحر، کہ خشکی اور تری میں فساد پھیل گیا. اور فساد کی ہر قسم اگر آپ دیکھیں تو آج میں جو بات کروں گی وہ اتنی بڑی ہے کہ شاید ہم واقعی اس کو اگر سمجھ جائیں تو ہماری زندگیاں بدل جائیں. اور وہ کیا ہے کہ ہم قرآن پڑھتے تو ہیں لیکن ہمیں سمجھ نہیں آتا کہ فساد کس کو کہتے ہیں. تو اللہ کے ساتھ بندوں کا تعلق کمزور ہو جانا اور بندوں کے ساتھ بندوں کا تعلق بگڑ جانا، یہ ہے فساد. ڈسٹرکشن، کسی چیز کا بالکل خراب ہو جانا. میٹابولزم ہوتی ہے، اچھا خاصا ہم کھانا کھاتے ہیں، 1-1.5 گھنٹہ باڈی میں رہنے کے بعد جب وہ مومٹ ہوتا ہے تو اس میں سمیل ہو چکی ہوتی ہے نا، تو وہ کھانے میں فساد پھیل چکا ہے. صاف ستھرا فریش کھانا آپ نے ابھی بنایا، غلطی سے رات کو کچن میں باہر رہ گیا، اور اس کے بعد پھر جب آپ نے اس کو فریج کے اندر نہ رکھا اور اگلے دن شام تک وہ باہر ہی پڑا رہا، تو ہو سکتا ہے کہ اس میں سمیل ہو جائے. تو یہ جو جراثیم ہوتے ہیں نا، یہ فساد ہوتا ہے. اللہ سبحانہ تعالیٰ نے یہ دنیا بنائی تھی اس لیے کہ ہم اس دنیا میں اس کی مرضی سے رہتے. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِیفَةً، کہہ کر اللہ تعالیٰ نے یہ بات کہہ دی تھی کہ میں نے اس دنیا میں انسان کو ایک بہت بڑا کام دیا ہے، نیابت کا کام، خلیفہ کا کام. یعنی حجر، شجر، پتھر، پہاڑ، آپ دیکھیے مور کتنا خوبصورت، فرشتے کتنے نورانی، لیکن ولقد کرمنا بنی آدم، عزت بنی آدم کو ملی، لقد خلقنا الانسان فی احسن تقویم، یعنی اگر آپ سے کوئی پوچھے آپ کا دل کرتا آپ مورنی ہوتی، آپ بلبل ہوتی، چڑیا ہوتی، ہو سکتا ہے فلمی گانے اور ایسی چیزوں کو دیکھ کر آپ کہہ دیں جی، لیکن وہ سب پیچھے ہیں، اصل انسان ہے. خلق لکم ما فی الارض جمیعاً، اللہ تعالیٰ قرآن پاک میں فرماتے ہیں کہ زمین میں جو کچھ ہے نا وہ سب کچھ میں نے تمہارے لیے پیدا کیا ہے، لیکن اس کے باوجود آپ دیکھیے کہ انسان ان چیزوں کو نہیں سمجھ پاتا کہ میری کتنی عزت ہے اس معاشرے میں. تو اس معاشرے کا ماسٹر پیس انسان ہے. ہر چیز کا ایک مینول ہوتا ہے نا، آپ جوسر لیتے ہیں، بلینڈر لیتے ہیں، گرائنڈنگ مشین کوئی لیتے ہیں، کچھ بھی کرتے ہیں، تو آپ کو اس کے ساتھ ایک بکلٹ ملتا ہے، اور وہ بکلٹ جو ہے وہ بکلٹ کیا بتاتا ہے کہ اس کو یوز کیسے کریں گے. آپ کہہ سکتے ہیں ہاؤ ٹو یوز اٹ، ہاؤ ٹو یوز والی جو چیز ہوتی ہے نا وہ کیا ہوگی، آپ کو اس کے مطابق استعمال کرنا پڑے گا. بالفرض اگر آپ نے امریکہ سے ایک مشینری منگوائی، اب وہ 220 پہ ہے، اس کی وولٹیج کم ہے یا زیادہ ہے، آپ کے ملک میں شاید 420 ہے، آپ بغیر کسی کے پوچھے مشورہ کیے پلگ آن کر دیں گے نا وہ چیز جل جائے گی، کیونکہ وولٹیج پیچھے سے زیادہ آیا، آپ کے پاس کم چاہیے تھا. بالکل اسی طرح سے آپ اپنا کمپیوٹر جو آپ کے پاس ہے، آپ کو دیا کسی نے بڑا پیارا، آپ کے ہسبینڈ نے آپ کو گفٹ دے دیا، آپ کو ٹیب لا دی، آپ کو آئی فون لا دی، لیکن آپ کو چلانا نہیں آتا، تو وٹ ڈز اٹ مین، کیا مقصد ہے؟ آپ کے پاس 10 چیزیں کچن میں رکھی ہیں، بس آپ کو چلانی نہیں آتی. آپ کے گھر کے باہر 2 گاڑیاں کھڑی ہیں، برانڈ نیو اور سب، لیکن چلانی نہیں آتی، یہ چلانے والا نہیں ہے. تو کیا پتا چلا کہ آپ اس سے فائدہ نہیں اٹھا سکیں گے. معذرت کے ساتھ آج ہمارا مسئلہ یہ ہے کہ آج ہمارے پاس قرآن ہے، بس ہمارے پاس اس کو پڑھنے کی چابی نہیں ہے. آج ہم قرآن پڑھتے ہیں، صبح میں آج بھی پڑھتے ہیں. آج میں بھی آتے ہوئے ایک ٹاپک دیکھ رہی تھی، ایک سروے کے مطابق دنیا میں اس وقت 90 لاکھ سے زائد حفاظ ہیں. عرب میں تو بہت آپ کو حافظ ملیں گے، بلکہ یہ جو کہہ لیجیے موریتانیہ اور اسی طرح سے افریقہ کے علاقوں میں تو ہر بچہ حافظ ہے. 90 لاکھ لوگ ایک کتاب کو پڑھتے ہیں، زبان کو پڑھتے ہیں. آپ اپنے ملک کی بھی کسی سے فگرز پوچھ لیجیے، وہ بھی بتا دیں گے، لیکن سمجھتے کتنے ہیں. تو آج ہم جس بات پہ بات کریں گے، آج کا ہمارا فساد کیا ہے کہ قرآن کو ہم نے ہدایت کی کتاب بنانے کی بجائے، فہم کی کتاب بنانے کی بجائے، برکت کی کتاب بنا لیا. ہم نے اس قرآن کو جن و بتوں کو بگانے کی کتاب بنا لیا، ہم نے اس کو شادیوں پہ بیٹیوں کے سروں پہ ڈالنے کی کتاب بنا لیا، لیکن ہم نے اس کتاب کو ہدایت کی کتاب نہیں بنایا. قرآن ہدایت کی کتاب کب بنتا ہے؟ جب اس کو سمجھا جاتا ہے، پڑھا جاتا ہے. آپ اگر ایک مشین کھولتے ہیں اور اس میں چلیے جو بکلیٹ ہے وہ انگلش کی بجائے فرینچ میں ہے، ہو سکتا ہے پیرس سے آپ کو کسی نے کوئی چیز لا کر دے دی، تو پھر کیا ہوگا؟ پھر بھی نہیں پڑھ سکتے. یعنی بکلیٹ بھی موجود ہے، آپ پھر بھی نہیں پڑھ سکتے جب تک آپ کو فرینچ نہیں آئے گی. آپ نیویگیٹر یوز کرتے ہیں، آج کل تو عام بات ہے. میں چونکہ ڈفرینٹ ملکوں میں ٹریول کرتی ہوں تو میں بہت انجوائے کرتی ہوں، بلکہ ابھی کراچی میں ہم جب تھے تو ہمیں جو لوگ پک کر رہے تھے اور جو سروس دے رہے تھے سسٹر برادر، تو وہ پیرس سے آئے ہوئے تھے، تو ان کی بڑی محبت تھی کہ وہاں ہم آپ کے ساتھ ہوتے، ہمارا دکھ رہا تھا یہاں بھی ہم آپ کو ایئرپورٹ سے لیں. تو جب ہم گاڑی میں بیٹھے نا تو انہوں نے اپنا نیویگیٹر لگایا تھا، تو وہ فرینچ میں بولنا شروع ہو گئی. تو میں نے کہا رہے اس کو فرینچ آتی؟ کہتے میں نے نہیں چینج کیا، کیونکہ وہ فیملیئر ہے نا فرینچ سے، تو ان کو اردو یا انگلش کی بجائے فرینچ لینگویج اچھی لگی. تو کیا پتا چلا کہ لینگویج کا فرق بھی بندے کو بات نہیں سمجھ آنے دیتا. آپ یہاں سے نکلتے ہیں مانسہرہ جانے کے لیے، مثال دے رہی ہوں کہ آپ کو ادھر جانا ہے، اب آپ نیویگیٹر کو ڈال رہی ہیں اپنے جی پی ایس میں، آپ نے اس کی ڈائریکشن ڈال دی، لوکیشن ڈال دی، لیکن آپ کو سمجھ نہیں آ رہی. ہمارے ساتھ جو ڈرائیور ہے وہ کچھ اسی قسم کا ہے، اس کو کچھ نہیں سمجھ آتا جب تک اس کو زبان سے نہ کہہ دے کہ ادھر جانا ہے ادھر جانا ہے. تو بالکل اسی طرح آج ہم اندھے بہرے اور گونگوں کی طرح، ڈیف اینڈ ڈمپ اور جو کہلے سمن بکمن امجن فہم لا یرجی، ان کی جو کیفیت ہے وہ اکثر ہماری ہوتی ہے. اتنی خوبصورت آیتیں ہمارے سامنے آتی ہیں اور ہمیں سمجھ نہیں آتی، ہم اس کو پڑھتے نہیں. تو قرآن فہمی کیوں ضروری ہے، اس سے کیا انسان کو ملتا ہے، آج ہم اسی موضوع پہ بات کریں گے. اور اس کے لیے قرآن پاک کی ایک بہت ہی خوبصورت آیت، اللہ تعالیٰ فرماتے ہیں سورت قمر کی آیت 17 ہے. تو اللہ سبحانہ تعالیٰ قرآن فہمی کے لیے ہمیں کیا پکارتا ہے؟ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ، ہم نے اس قرآن کو نصیحت کے لیے آسان کر دیا. پھر ہے کوئی جو نصیحت قبول کرے؟ ذرا سے اس کو امیجینیشن میں لائیں. قرآن کیا ہے؟ اللہ تعالیٰ کی طرف سے ایک پکار ہے. وَلَقَدْ، واو اور لام اور قد شدید، یعنی اتنی شدتیں ہیں اس کے اندر، جیسے آپ اردو میں کہتے ہیں نا، ضرور از ضرور، بال ضرور، ڈیفینیٹلی، ایسا ہوگا، ویسا ہوگا، یہ ہے، وہ ہے، اللہ سبحانہ تعالیٰ اتنے یقین سے کہتے ہیں ولقد یسرنا. آپ میں سے کسی کے بچوں میں کسی کا نام یاسر ہوگا، یسرا، فإنما العسر یسرا، ہم یہ سارا کچھ سنتے رہتے ہیں نا. سبحان اللہ، اللہ سبحانہ تعالیٰ نے اس قرآن کو ہمارے لیے آسان کر دیا. بہت سارے لوگ سب کچھ پڑھ جاتے ہیں، دنیا کی کتابیں، دنیا کے فکشن، ڈائجسٹ، اخبار خواتین، مجھے نہیں پتا ابھی آتے ہیں کہ نہیں، پتہ نہیں، اخبار جہان تھا اور ایک زیب النساء رسالہ تھا اور کچھ تھا، نہیں آتا. اب لوگوں کو نیٹ سے مل جاتا ہے سب کچھ، لیکن ہم اس قرآن کو کیوں نہیں سمجھ کے پڑھتے؟ اللہ تعالیٰ کہتے ہیں یہ اتنا آسان ہے، اتنا آسان ہے کہ میں اس کو تمہارے لیے آسان کرتا ہوں اس چیز کے ساتھ کہ تم اس کو سمجھو، لیکن ہم بالکل اس کو پورا سمجھ نہیں پا رہے. وجہ کیا ہے کہ ہم اس پہ وقت نہیں لگاتے. لِذِكْرِ، ذکر کے لیے، فَهَلْ مِن مُدَّكِر، اردو میں ایک لفظ ہوتا ہے ذکر، یہاں اس میں شدت ہے پڑھ کے وہ مدکر بن گیا. تو اللہ تعالیٰ نے جو بات کہی کہ قرآن نصیحت کے لیے آسان ہے، اگر آپ اس پہ دیکھیں نا، نصیحت کے لیے آسان ہے. آپ کو قرآن کی گرامر مشکل لگتی ہے، چھوڑ دیں، کوئی بات نہیں، آپ کی تجوید بہت اچھی نہیں ہو پا رہی، آپ پوری کوشش کے باوجود اپنے مخارج کو بہت سٹرانگ نہیں کر پا رہے، اٹس فائن، نو پرابلم، لیکن آپ اس قرآن کو سمجھ کے لیے، ایک ان پڑھ عورت، ایک 70-80 سال کی بزرگ خاتون، یا ایک 12-13 سال کی بچی، اور ایک یانگ بیچ کی ایج کے لوگوں میں ہر بندہ اس قرآن کو سمجھ سکتا ہے، سمجھ کے پڑھ سکتا ہے، اس کو پتہ ہے، اس کو نصیحت ملتی ہے، نیت اچھی ہو نا تو قرآن سمجھ آتا ہے. ایک بندے کو ڈاکٹر بننے کے لیے بیسیوں نہیں سینکڑوں کتابیں پڑھنی پڑتی ہیں، ایسی ہے نا. اس کے بعد یا تو وہ MBBS بنے گا، اور اس سے 20 زیادہ جب اس کو تھوڑا سا آپ کچھ لے لیں گے تو وہ اس سے اگلے درجے پہ کوئی اسپیشلائز ہوگا. آئی ڈاکٹر، ENT جس کو بولتے ہیں، ایئر نوز اینڈ تھروٹ، کیا وہ ہڈیاں صحیح کر سکتا ہے لوگوں کی؟ تو قرآن نصیحت کے لیے آسان ہے، ترجمہ یاد کرنے کے لیے بھی بہت آسان ہے. یقین کریں، میں نے جب پہلی دفعہ ترجمہ قرآن سیکھا، لفظی ترجمہ، اکثر لوگ پوچھتے ہیں آپ نے کیسے یاد کیا یہ وہ، تو میں نے کہتی ہوں نہ مجھے گرامر آتی تھی، نہ میری تجوید ٹھیک تھی، مجھے کچھ بھی نہیں پتا تھا. ہماری ٹیچر پڑھتی تھی، اور بچوں کی طرح، جیسے میں اگر آپ سے کہوں کہ چلیے الحمدو، آپ سب پڑھیں، للہ ہی پھر ترجمہ بول دوں، اس طرح پڑھا تھا. پہلی دفعہ کا قرآن میں اسم فعل حرف کا بھی نہیں پتا تھا، یاد ہو گیا، یہ معجزہ ہے. یہ جب بھی آپ کو بتایا کہ 90 لاکھ سے زائد حفاظ ہیں، تو یہ سچی بتایا، دنیا کی کوئی کتاب اس طرح آپ زبر زیر کے ساتھ یاد کر سکتے ہیں؟ نہیں کر سکتے. یہ اللہ کی کتاب ہے، یہ معجزہ ہے، اللہ تعالیٰ نے اس کو ہمارے لیے آسان کر دیا ہے. اور پھر دوسری چیز جس پہ اس وقت توجہ کی ضرورت ہے، افلا یتدبرون القرآن ام علی قلوب اقفالها. دیکھیے، اس پکار کو اپنے دل پہ میں بھی سنوں، اور آپ بھی اس محسوس کیجئے کہ اللہ کا کلام ہمیں کیا کہتا ہے. افلا، کیا پھر نہیں، یتدبرون، یہ تدبر کرتے، اور تدبر لفظ اردو میں بھی ہم بولتے ہیں نا، دبر سے، دبر پیٹھ کو کہتے ہیں، پشت کو کہتے ہیں. اور تدبر کیا ہوتا ہے؟ کسی چیز کی بال کی کھال نکالنا، کھوج لگانا، اندر ڈیپ ڈاؤن انالیسس کسی چیز کا کرنا، کسی چیز کو ایسے دیکھنا کہ اس کے اندر سے انسان کو یعنی موتی ملے. آپ دیکھیں سمندر میں سے جب کوئی ڈبکیاں مارتا ہے تو اس کو موتی ملتے ہیں نا. تدبر کیا ہوتا ہے؟ کہ آپ قرآن پڑھیں. ابھی آپ کو میں ایک آیت پڑھاؤں، صبح ہی پڑھائی ہے، 1 گھنٹے میں ایک آیت ہوتی ہے آلموسٹ، اس کے ایک ایک باریکیوں پہ جاتے ہیں. کل جو کلاس ہوگی ہمارے پاس، ادھر پچھلے ویک بھی ہوئی تھی، تو اس میں بھی آپ پڑھیں گے، ایک آیت ہوتی ہے. تدبر کیا ہے؟ کہ آپ قرآن سے ادھر ادھر ہونے ہی نہیں دیتے اپنی توجہ کو، بالکل فوکسڈ ہو جاتے ہیں. تو اللہ تعالیٰ کہتے ہیں، کیا ان لوگوں نے قرآن پر غور نہیں کیا؟ یہ کس کو کہہ رہا ہے اللہ تعالیٰ؟ اور یہ سورت محمد کی آیت 24 ہے. کیا یہ قرآن پر غور نہیں کرتے؟ اس سے پتا چلتا ہے کہ یہ قرآن غور و فکر کی چیز ہے، یہ کتاب تدبر کے لیے آئی ہے، یہ کتاب پڑھ پڑھ کے چومنے کے لیے نہیں ہے. آج ہمارا سب سے بڑا فساد، جس کی وجہ سے ہم کئی فسادوں کا شکار ہو چکے ہیں، وہ یہ ہے کہ ہمیں قرآن سمجھ نہیں آتا. میں نے ایک واقعہ کئی جگہ سنایا، شاید آپ نے نہ سنا ہو، کہ ایک شادی کے موقع پہ جب دلہن کی رخصتی کا وقت قریب آیا، تو گھر والوں کو خیال آیا کہ وہ خوبصورت سا قرآن اور جزدان سلور اور گولڈن کلر کے گوٹے میں بھرے ہوئے، وہ تو گھر ہی رہ گئے، اب کیا کرے؟ کہا وہ ساتھ مسجد ہے، ذرا مسجد والوں سے ایک قرآن لے آؤ. बेटी को उसके साहिब में भेजना। किसी को भेजा और इमाम साहब से कहा कि कुरान चाहिए। कहा क्या करोगे? कहा बस वो मौलवी साहब थोड़ी देर बाद वापस कर जाऊंगा, वो जरा बेटी को रुख्सत करना है। तो दुख तो उस अल्लाह के बंदे को हुआ ही होगा, उसने अंदर आकर जुजदान में से कुरान निकाल दिया और कोई और एक दो किताब डालकर तो उसको बंद करके उसको दे दिया कि कम अज कम मेरे से तो कुरान की ये बेहरमती ना हो कि जहां सर से पांव तक शादी कुरान के हुक्मों के खिलाफ, सर से पांव तक दुल्हन हुसन और कह लीजिए कि नेमतों का मुरक्का बनी सबकी नजरों को दावत दे रही है। वहां हर वो चीज हो सकती है जो कि किसी जगह होती है, जो मुझे कहने की तो जरूरत ही नहीं है, और मैं वहां कुरान की बेइज्जती क्यों कराऊं? का जब जाकर खोलेंगे देखेंगे तो समझ आ जाएगी, तो फिर मैं बाद में बात करूंगा। चले गया, दो चार घंटे गुजरे तो वापस आ गया। ले जी मौलवी साहब बहुत शुक्रिया, बल्कि शायद मिठाई का डब्बा भी दे दिया होगा मौलवी साहब को कि ये आप भी लड्डू खाइए। कहा काम हुआ? काम हो गया। कहा क्या? कहा बस इसके वसाए से दुल्हन को गुजार दिया। कहा अच्छा, बंद के नीचे से गुजार दिया? कहा नहीं, खोलने की जरूरत नहीं होती, जिनको पता ही कोई नहीं, अंदर कोई फिक्शन लिख दे, नेपोलियन की किताबें लिख दे, शेक्सपियर का कोई नॉवल डाल दे। जरा सा सोचिए, देखिए मैं बड़े रंज के साथ, बड़े दुख और बड़ी तकलीफ के साथ ये जुमले बोलती हूँ। जहां भी मैं बोलती हूँ वल्लाह ही ये मेरे दिल के अंदर की पुकार होते हैं। हमारा खत, हमारा मैसेज, आप अपने हस्बैंड को एक मैसेज भेजती हैं कि आप शाम को आते हुए दूध और ब्रेड और ये और दो चार चीजें ले आए, और वो उसको खोल के पढ़े ना, पढ़े तो लेकर ना आए, और अगर आपने दिया तो खोले ही ना, आपको दिख रहा है अनरीड अनरीड, आपको कैसा लगेगा उस वक्त? महसूस कीजिए, अच्छा नहीं लगेगा हमें तो इतना बुरा। और अगर बिल फर्ज कोई पढ़ ले, आपने देखा है कि आज आपको सबको पता जो मैं कह रही हूँ वो सही है, आप कहते पढ़ भी चुके हैं, और घर आकर जब उनसे आप पूछें कि आपने क्या किया तो वो कह के मुझे तो नहीं पता, तो आप कहेंगे आपने तो रीड किया हुआ है, वो कहेंगे मैंने तो नहीं किया, वो तो पता नहीं किसने खोला है, और शक पड़ने शुरू हो जाएंगे, एक और ना खत्म होने वाला सिलसिला शुरू हो जाएगा हमारे साथ। इमेजिन तो कीजिए हम इस किताब के साथ क्या कर रहे हैं। ये किताब जिसने हमें दुनिया की इज्जत आखरत की इज्जत देनी थी, आज हम उसके साथ कैसा मामला करते हुए दिखते हैं। तो वलकद यस्सरन अल कुरआन लिज़िक्री फहल मिन मुद्दकिर के बाद अम अफला यतदब्बरून अल कुरआन अम अला कुलूब अक्फालुहा, क्या इनके दिलों पर ताले पड़ चुके हैं? क्या ये ताले पड़े हुए दिल, अब देखिए ना, घर है ताला लगा हुआ है, लॉक है चाबी नहीं है, कैसे अंदर जाएंगे? अंदर को फंसा हुआ उसको बाहर कैसे निकालेंगे? ये कुरान खजानों की दुकान है, इसके अंदर पूरी दुनिया के खजाने हैं, ये अर्श के खजाने हैं, लेकिन आप देख सकते हैं कि हम इसको अगर अपनी जिंदगी में जगह ना देंगे तो हमें खुद पता चल जाएगा कि हम इसके साथ सिंसियर नहीं है। शुक्र अल्लाह का कुछ हवा तो चली है, लेकिन अभी तक हम पूरे फोकस नहीं हुए, अभी तक हमें लगता है कि नहीं मेरे लिए ये बड़ा मुश्किल है। तो कुरान क्या है? कुरान रब का पैगाम, उसके बंदों के नाम, इंसानियत के नाम। हमारा सबसे पहला कोर्स जो मेरा ख्याल इस वक्त सेव है, 14 सपारे उसके सेव्ड हैं, जो रिकॉर्ड होना शुरू हुआ वो ह्यूस्टन में थी मैं उस वक्त, और पैलटॉक एक ही सोशल मीडिया यूज होता था उस वक्त, तो उससे हमने शुरू किया था रब का पैगाम मेरे नाम। ये मंडे से थर्सडे आता था, फिर बाद में वीकेंड पे शुरू किया था रब का पैगाम हम सब के नाम। आज भी वो जिन्होंने किया हुआ है वो कहते हैं हमें वही चाहिए, लेकिन उस वक्त ना अच्छी रिकॉर्डिंग्स थी, कुछ भी नहीं था, बस जो बच गया वही बहुत है। तो कुरान रब का पैगाम, इंसानियत के नाम। देखिए पैगाम किसी का भी हो उसका हक है, क्या उसको पढ़ा जाए, उसको समझा जाए? आपका खत कोई पढ़े ना तो आपको बुरा लगे, तो हमारा कोई ना पढ़े, फिर कुरान का हक है कि उसको याद किया जाए। अल्लाह ने उसको याद करना आसान कर दिया, इसके मानी हो, इसके मफहूम हो, इसको समझना, और सबसे बढ़ के ले जिक्र, नसीहत कर लिए, इससे नसीहत लेना भी अल्लाह ताला ने आसान कर दिया। आप जब कुरान पढ़ते हैं, यानी आप में से कितने लोगों को माशाल्लाह जो स्टूडेंट्स भी हैं इधर, मुझे बता सकते हैं कि आप कुरान सुने या पढ़े तो आपको अब समझ आता है? वो हैंड रेज करें। सुहेलुल जन्ना आप किस पारे पे?
मेरा खत्म हुआ है
कल पूरा हुआ, एक दफा जिन्होंने कर लिया कितना समझ आता है? मैं जरा अपने इंटरेस्ट के लिए पूछ, क्योंकि ये मेरा फेवरेट टॉपिक है। नमाज में पढ़ती हैं जो हिस्सा वो समझ आता है, और आपको पीछे से और कोई अपना बताए आपको आता है समझ? सच बताएं वो कुरान जो आपको समझ आता है वही अपना लगता है ना। जब मैंने पहले साल में बताया आपको कि दौरे कुरान रमजान के बाद ही कुरान का सफर शुरू किया था, और इधर से भी शुरू कर दिया उधर से, बड़ा अनऑर्गेनाइज्ड और बस एक घरेलू अंदाज जैसे बैठ के कोई करता है सीखता है वैसे पढ़ा था, और अगले रमजान से पहले जितना हिस्सा पढ़ चुकी थी जब वो सपारे तरावियों में पढ़े ऐसे लगे उर्दू में, इमाम साहब इतनी जल्दी पढ़ रहे हैं। और जो समझ ना आए उसका क्या हाल होता है? कि एक पाँव पे थक रहे हैं, कभी दूसरा। हाय आज का सपारा बड़ा ही लंबा है, इमाम साहब बड़ी लंबी तरावी पढ़ा रहे हैं। आज के दिन को आप सब जिन्होंने कभी नहीं चखा या चख रहे हैं या कभी सुनते हैं, कोई कहता है हम यूट्यूब पे सुनते हैं, कोई कहता है हम फेसबुक पे, कोई कहता है व्हाट्सएप पे, ये सब अपनी जगह ये एपेटाइजर्स हैं। कुरान फहमी के लिए कुरान का स्टूडेंट बनना पड़ता है। ये ऐसे जैसे आधे को डॉक्टर तो हमारे घर वाले भी है, बूढ़े बूढ़े भी, एस्प्रिन खा लो, इसको डिस्प्रिन दे दो, इसको मॉर्फिन दे दो। मेरी अम्मी आधी डॉक्टर है, क्योंकि जितनी दवाइयाँ खाती हैं उतने उनको नाम याद है ना। लेकिन क्या आप डॉक्टर बन के किसी को सर्व कर सकते हैं ऐसे? नीम हकीम खतरे जान। एक बार जिंदगी, मुख्तसर सी जिंदगी, 20, 30, 40, 50, 60 साल की जो जिंदगी अल्लाह ने दी है, इसका हक, मैं कहती इसकी चाशनी, इसकी स्वीटनेस ऑफ योर लाइफ, कि आप कुरान को एक दफा स्टूडेंट बन के सीखे। ये जो आपने शेर सुना है ना कि दो आलम से करती है बेगाना दिल को, अजब चीज है लज्जत आशनाई, आपको उस दिन उस शेर की बात समझ आएगी। ये इतना खूबसूरत सफर है जिसका कोई आप अंदाजा लगा ही नहीं सकते, इस किसी और चीज से रिलेट कर ही नहीं सकते। मैं आपको यकीन से कह सकती हूँ, आपको आइसक्रीम का मजा आता है, आपको निहारी का मजा आता है, आपको पाए खा के मजा आता है, खाने की चीजें, आपको कोई अच्छा सा ड्रेस पहन के जो मजा आता है, आपको दुनिया घूमने का शौक है, आप सवात चले जाएं, नारायण चले जाएं, यानी ईच एवरी टाइप ऑफ डिलाइट यू कैन फील। और उसके बाद आप कुरान पढ़ने की बात को समझें, समझने की बात को समझ लें, आपको इसमें ज्यादा मजा आएगा। तो याद रखिए, कुरान फहमी आसान है, मुश्किल नहीं है। कुरान को याद करना आसान है, इसके मानी और इसके मफहूम को समझना भी आसान है, इससे नसीहत लेना भी आसान है। ख्वाहिशों का पर्दा ना पड़ाओ कानों पे, तो नसीहत बड़ी आसान है। और ये जो आज तक हम पूछते हैं, अच्छा प्लकिंग जायज है, अच्छा ये सूद तो नहीं, अच्छा ये हलाल, अब इस मुल्क में तो नहीं लेकिन दूसरी जगहों पे तो हम देख लेते हैं ना, हलाल ज़बीहा और ये दूसरी चीजें, तो आप जो चीज नहीं समझना चाहते ना वो नहीं समझ आती। ऐसी है ना, कहीं जाने को दिल नहीं कर रहा, कोई कितने भी उसके दलाइल हमें दे दे, हमें नहीं समझ आ रहा, तो क्योंकि जाना जो नहीं। उर्दू में क्या कहते हैं इसके लिए, ना करने के 100 बहाने। अदरवाइज कुरान बहुत आसान है। मुझे तो एक ही दफा पढ़ के समझ आ गया था कि सूद हराम है, मुझे तो एक ही दफा पढ़ के समझ आ गया था कि शिर्क जुल्म अजीम है, मुझे एक ही दफा समझ आ गया था कि अल्लाह को क्या पसंद है क्या नहीं। हाँ अमल करने में टाइम लगता है, लेकिन ये नहीं हो सकता कि समझ नहीं आया। खाम खाम हर दीनदार से पूछते हैं, अच्छा जरा आप बता दे ये जायज है कि नहीं, ये घर ले सकते हैं ऐसा कि नहीं ले सकते, ये ख्वाहिश होती है, ना मानना हो, काम ना करना हो, तो हमारे बच्चे भी बड़े बहाने करते हैं कि हमें ये काम नहीं करना, तो अल्लाह करे अम्मी मना ही कर दे। ठीक है, फिर आप देखिए कि कुरान फहमी आसान कैसे है। गुफ्तगू का अंदाज है, जब मैं दौरे कुरान कराती हूँ और उसमें हम हर साल एक कुरान कोई भी चूज करते थे, शुरू में बहुत सारे सालों में डिफरेंट चूज किए, तो मुझे अपने लिए दौरे कुरान से वो कुरान अच्छा लगता है जिसका तर्जुमा किताबी ना हो, और बेशक मुत्तकीन के लिए और जो परहेजगार है और जो खशू रखते हैं, मुझे ऐसे तर्जुमे नहीं मजा आता। मुझे ऐसे लगता है कि ये ऐसे ही है जैसे मैं अब आपसे आके प्यार से बातें करने की बजाय, हाल पूछने की बजाय, मैं आपसे अस्सलाम वालेकुम कह के गुन्नों में सलाम करने लग जाऊं। हम आम गुफ्तगू में आम बात करते हैं ना, कुछ लोग दर्स देते हैं तो वो इतना खुतबे का अंदाज और इतनी लंबी लंबी बात करते हैं ना, तो बाद सफा घबराहट होती है उस चीज से, घबराहट होती है कि ये कैसे बोल रहे हैं। आपका बच्चा आपसे बात करके माँ माँ ये वो, आप कहेंगे सीधी बात करो, है ना। आप में से कौन है जो अपने शौहर को गा गा के बात करती है उनसे, वो फिल्मों वाली कर ले, आप तो नहीं कर सकते ना। तो कुरान का अंदाज गुफ्तगू का है। आप दुखी होते हैं कभी जिंदगी में, उदास होते हैं कभी, सैड होते हैं, डिप्रेशन होता है, आपका दिल करता है उस वक्त कोई आपकी बात सुने? या यूहन्नास, ए लोगो, ओ मैनकाइंड, ऐसे लगता है आसमान से आपकी एक लॉन्ग डिस्टेंस कॉल आई है और आपको पुकारा जा रहा है, और आप उसके ऊपर अल्लाह ताला को कह देते हैं, कभी सहाबा कराम नहीं, वो तो कहते थे या अय्युहल्लज़ीन आमनू की आयतों पे कि लोगों तुम्हें बड़ी दूर से तुम्हारे रब ने पुकारा है। और एक आलिम के बारे में आता है कि वो इतने महव हो जाते थे कुरान पढ़ते सुनते हुए कि जब या अय्युहल्लज़ीन आमनू आता तो कहते जी अल्लाह, जैसे शम्मा इधर नीचे बैठे बच्चे को पुकारती है तो वो कहेगा ना जी मामा, कहेंगे ना, बिल्कुल ऐसी लगता है। ये कुरान हकीकत में उससे बहुत ज्यादा खूबसूरत है, ये उससे बहुत ज्यादा यूनिक है जो हमने समझा। हमारा हाल क्या है कि जैसे किसी के पास तोप हो कि इससे दुश्मन का मुकाबला करो और हम उससे मक्खियां मारें, मच्छर मारें, वो तो वैसे ही मर जाने थे। हमने अभी तक इस कुरान से जो कुछ लिया ना वो बहुत थोड़ा लिया है, हम इसे बहुत ज्यादा ले सकते थे। अगर हकीकत में ये कुरान हमारी जिंदगियों के अंदर आ जाए, ये दर्स देने की तो जरूरत ही ना रहे। ये लोगों को बुलाते, खुशी पे बुलाते, गमी पे बुलाते, दुआ करा दो, कुरान पढ़ा जाओ, मस्जिदों से बच्चों को बुलाकर आप कुरान खानियां कराते, जरूरत ही नहीं पड़ती। जब आपको ये काम खुद जो करना आता है तो आप क्यों करेंगे? आज हम जैसे रेडीमेड खाने के आदी हो गए ना, बाहर का खाना, होटलिंग का शौक है आज हमारे मुल्क में लोगों को, बाहर के कपड़े पहनते हैं जो सिले सिलाए मिल जाएंगे। इसी तरह इस वक्त हमारा इल्म, हमारा दीन भी कुछ इसी किस्म का हो गया कि हम इसको, एक वक्त आता है कि सोचते हैं जब गुजारा हो रहा है आज तक तो फिर हमें और क्या जरूरत है, फिर हम और क्यों करें, कैसे करें। फिर आप देखिए कि इस कुरान की एक दूसरी बहुत बड़ी खूबी क्या है कि गुफ्तगू के अंदाज के अलावा ये इतना आसान फहम है, जुबान बड़ी आसान है। अरब बद्दू थे, आप देखिए अपना नाम भी नहीं लिखना आता था उनको, इलेटरेट थे। आज के दौर में आप अपनी मेट्स को सोच ले, मासियां सोच ले, ड्राइवर सोचे, जिनको हो सकता है सड़क पे एक साइन ना पढ़ना आए, उनको भी कुरान ऐसी समझ आता है। यानी कुरान की जुबान कोई अदबी या शायरी वाली, या जैसे अलामा इकबाल की शायरी को सुन सुनाकर आपको कभी महसूस होता हो, ऐसी भी नहीं है। इतना ये कुरान आसान, इतना ये खूबसूरत, लेकिन बात यह है कि तवज्जो हो, दिल में ये चीज उतर जाए। फिर एक और बड़ी प्यारी खूबी है इसकी, और वो क्या कि मुखातब, जिसको किताब मुखातब कर रही थी ना, उसके जहनी सतह पर आकर कुरान बात करता है। देखिए ना, बच्चे से बात का अंदाज फर्क होगा ना, बड़े से बात का अंदाज फर्क होगा। आप किसी ऑफिस में खड़ी हैं तो वहां किसी अफसर से बात कर रहे हैं, एयर होस्टेस को देखिए उसके बात करने का अंदाज, या किसी स्टोर पे चीजें बेचने वाली का अंदाज फर्क होगा ना। बिल्कुल इसी तरह से कुरान के साथ अगर आप अपना ताल्लुक दुरुस्त करना चाहें तो आप महसूस करेंगे कि छोटी उम्र में जब आपने कुरान पढ़ा था, यानी आप अभी 20s में भी नहीं थे और आपने इस कुरान को पढ़ा, आपको उस वक्त जो आयतें समझ आई, आज उसके 10 साल बाद ये कुरान आपको बिल्कुल मुख्तलिफ समझ आएगा। और मैं आपको यकीन से कह सकती हूँ कि आज आपने सूरत फातिहा या सूरत बकरा पढ़ी है तो अगले कुछ सालों बाद जब आप पढ़ेंगे, जब आप नानी बन चुकी होंगी या आप दादी होंगी ना, तो आपको बिल्कुल फर्क दिखेगी। फी ही जिक्रुकुम अफलात तफक्करून अफलात तज़क्करून अफलात आकिलून, ये जो बार बार अल्लाह सुबहान तआला आपको मुझे ये गौरव फिक्र की दावत देते हैं ना कि तुम गौर नहीं करते, तुम तदब्बर नहीं करते, तुम इसे नसीहत नहीं लेते, तुम्हें क्या हो गया, तुम इसको समझते नहीं, तो जाहिरी बात है ये हमारे लिए, बच्चे के लिए कुरान स्टोरी बुक है। गुड नाइट स्टोरीज एक बड़ी मारूफ किताब है गुड वर्ड्स की, बहुत बिकती थी अमेरिका में, बुक स्टोर था हमारे पास, हर बंदा ही लेता था। गुड नाइट स्टोरीज फ्रॉम कुरान, उसको कुरान एक स्टोरी बुक लगता है। थोड़ा सा आगे जाइए, एक यंग बच्चा, अर्ली टीन, 12-14 साल, 18 साल का बच्चा, उसके लिए कुरान में फिक्शन भी है। सूरह यूसुफ पढ़िए, फिक्शन है उसमें, सूरह रूम पढ़िए, शादी ब्याह की बातें उसमें। एक मिच्योर बंदा जब जरा एक संजीदगी की एज पे आ जाता है ना, तो वो जब कुरान को पढ़ता है तो उसको कुरान एक बहुत संजीदा किताब दिखता है। औरत को किताब औरत की तरह की किताब लगती है, मर्द को ये कुरान एक मर्द की तरह का कुरान लगता है। आप आजमा कर देखें, औरतों को औरतों की बात समझ आती है, आप ये फील करते होंगे ना, जितना मर्जी आप मर्दों से समझ लें, पढ़ लें, आपको ग्रामर और अरबी की बारीकियां समझ आएंगी, लेकिन वो इमोशन, वो सेंटीमेंट जो एक औरत औरत के समझ सकती है, वो मर्द नहीं समझ सकता। और जो मर्द मर्द के समझ सकता है वो नहीं, बल्कि मैं कह सकती हूँ कि मर्द औरत के समझ सकता है, मर्दों को समझाना ही नहीं आता वो जज्बातियत का अंदाज। माँ का आंसू वो काम करा लेता है जो बाप की जूतियां भी नहीं करवाती। अल्लाह ने औरत को एक खूबी दी है। तो इस कुरान के साथ अपने ताल्लुक को जितना मजबूत करेंगे, खूबसूरत करते हैं, पुख्ता करते हैं, उतना ये कुरान हमारी जिंदगी में बरकतें लेकर आता है। फिर आप देखिए कि आप अपनी जिंदगी में कभी टफ टाइम से गुजर रहे होते हैं, सोचिए जरा अपना कोई वक्त, आज से 10 साल 5 साल पीछे जाइए, कोई टफ टाइम आपकी जिंदगी में आया? आता है, सबके आता है, कुरान ने उसको आसान कर दिया। हमारे स्टूडेंट्स हमें इस बात की गवाहियां देते हैं कि अगर हाथ में कुरान ना होता तो हम तो बहक चुके होते हैं, चोटें पड़ती हैं, सदमे पड़ते हैं, ऐसे वक्तों में सिर्फ कुरान थामता है। गिरते को सहारा चाहिए होता है, और कुरान क्या बात, असीमु बिहब लिल्लाही जमीया। तो इसके बारे में इंसान का ये कॉन्सेप्ट कि ये मुश्किल है, मैं ये पढ़ नहीं सकती, मैं इस पे वक्त नहीं लगा सकती, मेरे लिए ये बहुत हार्ड है, मेरे घुटनों में दर्द है, मेरी कंधों में दर्द है, भाई सारी बीमारियां आपको कुरान पढ़ते ही याद आती हैं। शादी में आप 10 बजे रात को पहुंचे होते हैं, आप शॉपिंग करते हुए ठोकरे खाते हुए भी जाकर और देख रहे होते हैं, सारी मजबूरियां मेरी और आपकी कुरान के साथ हैं। देखिए अगर मजबूरियों का नाम लेना तो मैं इधर आज ना होती, सीधी सी बात है। हम सब इंसान हैं, हम सब इसी सिस्टम का हिस्सा हैं, हमारे खानदान हैं, हमारी बिरादरी हैं, हमारे प्यार करने वाले हैं, हमारे सब हैं। तो अगर आपके कुरान की मुझे ना इसकी वैल्यू होती तो मैं आज आपके साथ नहीं होती, मैं आपको सच कह रही हूँ। लोग कुरान पढ़ने वालों को तो कुछ ज्यादा ही डराते हैं, बाकियों को तो जरा क्या डराएंगे। ये हो रहा है, बाहर ये है, वहां ये है, अपनी सेहत, अपना ख्याल, कभी हाल नहीं पूछने की जरूरत आपको अपना। आप क्यों पूछते हैं अपने बारे में कि बताओ भाई तुम्हारा ख्याल, तुम बीमार हो, मैं क्यों पूछूं अपना हाल, जब मेरी कमिटमेंट है तो मैंने करनी है। अल्लाह कहीं रोक लेता है, मतलब रुक जाता है, फंस जाता है, आगे हो गया, पीछे हो गया, लेट स्लेट हो गया, हो जाता है, इंसान है। ये कोई शोरूम्स नहीं है जहां बैठे हुए, ये कोई टीवी टॉक शोज नहीं है कि आपने कोई मिनट सेकंड्स को फॉलो करना होता है। कुरान को अपनी जिंदगी बनाए। ये जो हमने एक बना लिया ना, कोई मर गया तो कुरान पढ़ लिया, शादी करानी है उससे पहले एक दर्स करा लो ताकि शादी पाक हो जाए, शादी की इब्तिदा करनी है। एक सिस्टर थी तो वो एक दफा बुक स्टोर पे आई तो कुरान ले रही, तो जो मौजूद थे उनको वो दिखाए गए तो कहने लगी इससे भी अच्छा, इससे भी अच्छा। तो उन्हें कहा कि आप वेट कीजिए, आपको मंगवा देते हैं। कहती नहीं, मैंने आज ही लेके जाना है। क्यों? खैरियत बेटी की शादी के लिए लेना है। कहा शादी कब है? अभी वो 4 माह में थी, 5 माह थे। तो कहा कि आपको उस वक्त में एक अच्छे से अच्छा आएगा। कहती नहीं, कल से मैंने बेटी की शादी की शॉपिंग शुरू करनी है, तो आज मैं कुरान खरीद के शादी की बिस्मिल्लाह कर रही हूँ। तो भाई नाज किस पे होनी है? वो पार्लर से ही होनी है ना, या फोटो सेशन वाले से होनी है ना, या वो किसी और से होनी है? यानी आज भी हम तकद्दस का एहतमाम तो करते हैं, लेकिन ये किताब कुरान हिदायत की किताब है।